यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रेया नेपाल। शुरूमा प्रमुख समाचार। कोरोनाको संक्रमण बढ़दै गएपछि 50% कर्मचारीबाट कार्य सम्पादनको व्यवस्था मिलाउने सरकारको निर्णय। 200 भन्दा बढ़ी सक्रिय संक्रमित रहेका सबै जिल्ला तथा काठमाण्डु उपत्यकाभित्रका कार्यालयहरूमा विद्युतीय माध्यमबाट गर्न सकिने बाहेकका सेवा स्थगित गरिने। काठमाण्डु उपत्यकामा हिजो एकै दिन 134 जनामा कोरोना संक्रमण पुष्टि। कोरोना संक्रमणपछि लक्षण देखा नपरेको अवस्थामा घरमै सावधानी अपनाएर बस्न स्वास्थ्य मन्त्रालयको आग्रह। नेपाली कांग्रेसका 12 केन्द्रीय सदस्यद्वारा पार्टी सभापतिले गर्नुभएको विभाग गठनप्रति असहमति। न्यूजील्याण्डमा कोरोना संक्रमण अन्त्य भएको 120 दिनपछि फेरि 4 जनामा संक्रमण पुष्टि। र कोरोना भाइरस विरूद्ध स्थायी प्रतिरक्षा सहितको खोप विकास गरेको रूसको दावी। समाचार अब विस्तारमा। सरकारले 200 जना भन्दा बढ़ी कोरोना भाइरसका सक्रिय संक्रमित रहेका जिल्लाका सबै कार्यालयहरूले विद्युतीय माध्यमबाट मात्रै सेवा प्रवाह गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थमन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले 200 भन्दा बढ़ी संक्रमित रहेका सबै जिल्ला तथा काठमाण्डु उपत्यकाभित्रका कार्यालयहरूमा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सकिने बाहेकका अन्य सेवा स्थगित गर्ने निर्णय गरेको जानकारी दिनुभयो। यसै गरी सम्बन्धित कार्यालयको सेवा प्रवाह तथा कार्य सम्पादन सहजीकरणका लागि कार्यालयमा बढ़ीमा 50% कर्मचारी उपस्थित हुने र अन्य कर्मचारीले घरबाटै कार्य सम्पादनको व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता डाक्टर खतिवड़ाले बताउनुभयो।
कोविड-19 संक्रमणको सक्रिय संक्रमित 200 भन्दा बढ़ी भएका जिल्ला र काठमाडौँ उपत्यकाका सरकारी र गैर सरकारी निकायहरू, ब्याङ्क, सहकारी, लघुवित्त एवं वित्तीय संघ संस्था लगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संघ संस्थाहरूले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने, यी निकायहरूको कार्य सम्पादन एवं सेवा प्रवाहका लागि बढ़ीमा 50% कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीहरूले सुरक्षित रूपमै घरबाटै सम्पादन गर्न सकिने, तोकिएका कार्यहरू गर्ने, त्यस्तो व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने। अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढ़ी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने।
मन्त्री परिषदले उपत्यकाभित्रका 3 जिल्ला बाहेक 200 भन्दा बढ़ी सक्रिय संक्रमित रहेका जिल्लाबाट अन्य जिल्लामा हुने सबै प्रकारका आवागमन स्थगित गर्ने र अत्यावश्यक कामका लागि मात्र स्थानीय प्रशासन तथा जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रले सबै यात्रुको परिचय तथा यात्रा प्रयोजन खुलाई प्रवेश अनुमति पत्र जारी गर्न सक्ने निर्णय गरेको छ। यसै गरी सरकारले स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकको सुविधाका लागि यस अगाडि निर्धारण गरेको 20 प्रवेश बिन्दुहरू घटाएर 10 मात्रै कायम राख्ने निर्णय गरेको छ। झापाको काकडभिट्टा, मोरङको रानी, सिराहाको माडर, रौतहटको गौर, पर्साको बीरगंज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डा चौकीलाई प्रवेश बिन्दु तोकिएको मन्त्री डाक्टर खतिवड़ाले जानकारी दिनुभयो। यसै गरी सरकारले भदौ 31 गतेसम्म तोकिएका बाहेकका सबै अन्तर्राष्ट्रिय प्रवेश बिन्दुहरूमा हुने आवागमन बन्द गर्ने र यस अगाडि भदौ 1 गतेबाट सञ्चालनमा आउने भनिएका शैक्षिक संस्था, सैलुन, जिमहल, लामो दूरीका यातायात लगायतका सेवाहरू आगामी भदौ 16 गतेसम्म बन्द गर्ने निर्णय गरेको मन्त्री खतिवड़ाले जानकारी दिनुभयो।
नेपालले अन्तर्राष्ट्रिय सिमानामा रहेका प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुन सक्ने यात्रुहरूको आवागमन मिति 2077 भदौ 31 गते बुधबार तदनुरूप 2020 सेप्टेम्बर 16 मध्यरातसम्मका लागि स्थगित गर्ने गरी गरिएको निर्णयलाई निरन्तरता दिने। त्यसै गरी भदौ 1 गतेबाट हुने गरी भनिएका केही कुराहरू थिए, तर कोविडको जोखिम कायमै रहेको, संक्रमणको जोखिम बढ़िरहेको, कतिपय स्थानहरू स्थानीय रूपमा बन्दाबन्दीमा गएको अवस्थामा सार्वजनिक यातायात भदौ 1 गतेदेखि नै खोल्न सक्ने स्थिति रहेन। त्यसलाई भदौ 16 गते सारिएको विषय हो। त्यसमा शैक्षिक संस्थाहरू थिए, सभा गोष्ठी, तालिम सेमिनार थिए, प्रदर्शन, भेला, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, सैलुन, स्विमिङ पुल लगायतका कुराहरू, समूहमा खेल्ने खेलहरू, पुस्तकालय जस्ता कुराहरू थिए।
यसै गरी सरकारले स्वदेश फर्किनुपर्ने अवस्थामा विदेशमा रहेका नेपाली नागरिकलाई कूटनीतिक नियोगको सिफारिशमा बढ़ीमा दैनिक 300 जना र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च बिहोर्ने गरी उद्धार गरिनेको हकमा दैनिक 200 जनालाई मात्रै उडान अनुमति दिने निर्णय गरेको छ। यसरी आउने सबैलाई काठमाण्डु उपत्यकाभित्र तोकिएको स्थानमा क्वारेन्टीनमा राख्ने र संक्रमण मुक्त भएको यकिन भएपछि मात्रै सम्बन्धित गन्तव्यमा पठाउने व्यवस्था मिलाउने संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर खतिवड़ाले बताउनुभयो। यसै गरी मन्त्री परिषद बैठकले होटल तथा रेस्टुरेन्टहरूमा खाना प्याकिङ गरिदिने सेवा, टेक अवे बाहेकका अन्य सेवाहरू स्थगित गर्ने, सबै मठ मन्दिर तथा धार्मिक संस्थाहरूका नित्य पूजा बाहेकका गतिविधिहरू स्थगित गर्ने निर्णय गरेको छ। सरकारले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर 8 यही जेठ 10 गतेको घटनामा परिमृत्यु भएका नवराज विक लगायतका परिवारलाई प्रति मृतक 10 लाख का दरले क्षतिपूर्ति दिने र घटनामा परि घाइते भएका सबैको उपचारमा लागेको बिल बमोजिमको खर्च उपलब्ध गराउने निर्णय गरेको छ। काठमाण्डु उपत्यकाका 134 सहित हिजो 638 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डुका 110, ललितपुरका 16 र भक्तपुरका 8 सहित 638 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। साथै बागमती प्रदेशका 16 जना स्वास्थ्यकर्मी सहित देशभर 183 जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यसै गरी हिजो थप 171 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै हालसम्म संक्रमण मुक्त भई घर फर्किनेको कुल संख्या 16,664 पुगेको छ। देशभर हाल 7,201 जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै कोरोना संक्रमणबाट थप 4 जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या 83 पुगेको छ। संक्रमणबाट धनुषाको विदेह नगरपालिका 8 60 वर्षीय पुरूष र मिथिला बिहारी नगरपालिका 5 50 वर्षीय पुरूष, काभ्रेज जिल्ला 5 नगरपालिका 1 50 वर्षीय महिला र सिन्धुपाल्चोक जिल्ला 12 नगरपालिका 4 84 वर्षीय पुरूषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयले कोरोना संक्रमणपछि लक्षण देखा नपरेको अवस्थामा घरमै रहेर सुरक्षा तथा सावधानीका उपाय अपनाउन आग्रह गरेको छ। संक्रमण दैनिक रूपमा वृद्धि भइरहेको र अस्पतालमा सैया अभाव भएको भन्दै मन्त्रालयले संक्रमणपछि लक्षण देखा नपरेको अवस्थामा घरमै रहेर सावधानीका उपाय अपनाउन आग्रह गरेको हो। कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा थप 1 जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार कोरोनाबाट मंगलबार राति थप 1 जनाको मृत्यु भएको हो। डाकनेश्वरी नगरपालिका वडा नम्बर 8 घर भई राजविराज नगरपालिका 6 बस्दै आएका 79 वर्षीय पुरूषको मृत्यु भएको प्रमुख यादवले जानकारी दिनुभयो। 4 दिन अघि ज्वरो आएपछि उपचार गराउन आएका ती पुरूषको स्वाब लिइएको थियो। स्वाब परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजिटिभ आएसँगै उनलाई आइसोलेसनमा ल्याउने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। प्रदेश नम्बर 5 सरकारले कोविड 19 को जोखिम बढ़न सक्ने अवस्थालाई ध्यानमा राखी सीमा व्यवस्थापन र नियन्त्रणलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सीमा क्षेत्रको आवागमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हिजो जारी प्रेस विज्ञप्तीमा जनाइएको छ। बैठकले नेपाल भारत बीचको छोटो खालका आवतजावतलाई नियन्त्रण गर्न र 14 दिन क्वारेन्टीनमा नबसेका व्यक्तिलाई काममा नलगाउन सम्बन्धित रोजगारदाताहरूलाई आग्रह गर्ने निर्णय गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पहिले संक्रमण देखिएका वीरगंज, बाँके, उदयपुर, कैलाली लगायतमा नियन्त्रणपछि फेरि पनि कोरोना भाइरस संक्रमित देखिन थालेकाले सबैले थप सतर्कता अपनाउन आवश्यक रहेको बताउनु भएको छ। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको 61 वार्षिक उत्सव समारोहमा हिजो स्वास्थ्य मन्त्री ढकालले लकडाउन खुले पनि मानिसले स्वास्थ्यका न्यूनतम मापदण्ड लागू नगर्दा कोरोनाको संक्रमण बढ़ेको बताउनुहुँदै सरकारले प्रभावकारी कदम चालेकाले अन्य देशभन्दा नेपालमा संक्रमितको संख्या तथा मृत्युदर कम रहेको उल्लेख गर्नुभयो। कोरोना भाइरसको संक्रमण देखिएपछि सिन्धुपाल्चोकका विभिन्न क्षेत्र सील गरिएका छन्। कोरोना भाइरस समुदायमा फैलन नदिन जुगल गाउँपालिकाले 5 सुनकोशीको 7 इन्द्रावती 7 र हेलम्बु गाउँपालिकाको 1 नम्बर ओडाका कोरोना संक्रमित भेटिएपछि ती क्षेत्र सील गरिएको हो। नुवाकोटमा स्थानीय स्तरमा कोरोना संक्रमण थप फैलिएसँगै निषेधाज्ञाको क्षेत्र बढ़ाइएको छ। निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेना समेत परिचालन गर्ने निर्णय गरिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको संक्रमण फैलिएको पुष्टि भएसँगै हिजोदेखि 8 दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालले जानकारी दिनुभयो। बाँकेमा साउन 18 गतेदेखि जारी गरिएको निषेधाज्ञा आगामी शुक्रबारसम्म लम्ब्याइएको छ। कोरोना संक्रमणको जोखिम बढ़दै गएकाले जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले शुक्रबार राति 12 बजेसम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिनुभयो। यसैबीच गत आइतबारदेखि 3 दिनका लागि सील गरिएको नेपालगंजको सुर्खेत रोड पूर्वको क्षेत्रलाई भने आजदेखि हटाइने भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। जनता समाजवादी पार्टीले प्रधानमन्त्री विरूद्ध गरेको टिप्पणी अशिष्ट र पूर्वाग्रही भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले हिजो प्रेस नोट जारी गरी पटक पटक राज्यका जिम्मेवार तहमा रहिसकेका र विगतमा प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका नेता रहेको पार्टीले प्रधानमन्त्रीलाई आरोपित गरी विज्ञप्ति निकाल्नु कुण्ठा र गाली गलौज मात्र भएको उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पुनर्जागरणका लागि 7 बुँदे प्रस्ताव अगाडि सार्नु भएको छ। वरिष्ठ नेता पौडेलले सोमबार 7 बुँदे प्रस्ताव अगाडि सार्दै पार्टीलाई नवजीवन दिनका लागि निमुखालाई न्याय र विपन्नलाई आए साकार पार्न कर्मशील कांग्रेसको निर्माण गर्नुपर्ने बताउनु भएको हो। उहाँले सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि देशभक्ति र फराकिलो राष्ट्रवादी विचारले कांग्रेस बलियो हुने बताउनुभयो। नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी सभापतिले गर्नुभएको पार्टीका केन्द्रीय विभाग गठनको वैधानिकतामाथि प्रश्न उठाउनु भएको छ। पार्टीका एक दर्जन युवा केन्द्रीय सदस्यले हिजो संयुक्त विज्ञप्ति मार्फत महाधिवेशन सम्पन्न भएको 2 महिनाभित्र गरिनुपर्ने विभाग गठन अहिले कार्यकाल समाप्त भइसकेपछि गरिएको भन्दै निर्णयमाथि प्रश्न उठाउनु भएको हो। कांग्रेसको 14 महाधिवेशनको मिति तोकिसके पश्चात विभिन्न नियुक्ति गर्नु निर्वाचन आचार संहिताको ठाडो उल्लंघन भएको दावी गर्दै उहाँहरूले विभाग गठन कार्य तत्काल रोक्न र गठन गरिएका विभाग खारेज गर्न माग समेत गर्नुभएको छ। पार्टीका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारी, धनराज गुरूङ, कमला पन्त, गगन थापा, गुरूराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाई, रामकृष्ण यादव र किरण यादवले विज्ञप्ति मार्फत पार्टी सभापतिलाई विधानको संरक्षण पालक र कार्यान्वयनकर्ताको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले नेपाली कांग्रेसलाई युवाको पार्टी बनाउनु पर्ने बताउनु भएको छ। हिजो आफ्नै निवास महाराजगंजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महामन्त्री डाक्टर कोइरालाले विभिन्न पार्टीका 3 दर्जन युवालाई पार्टी प्रवेश गराउनुहुँदै मुलुकलाई राजनीतिक, आर्थिक र विकासको दृष्टिकोणले सक्षम बनाउन कांग्रेसको आवश्यकता रहेको बताउनुभयो। कैलालीको भजनीका बाढ़ी पीड़ित परिवार पुनः विस्थापित भएका छन्। अस्ति रातीदेखि निरन्तर वर्षा भएपछि भजनी 8 का 117 परिवार विस्थापित भएका हुन्। वर्षाले भजनी 8, खलाटोल, सोनाहा फाटाका 40, डाढा टिकका 52 र कृष्णनगरका 25 परिवार विस्थापित भएका छन्। यसै गरी अविरल वर्षाका कारण डुबानमा फँसेका धनगढ़ी उपमहानगरपालिका 19, लल्लीपुर बस्ती क्षेत्रका 24 जनालाई उद्धार गरिएको छ। नदी कटानपछि बस्तीमा पसेको पानीले बस्ती जलमग्न भएपछि डुबानमा फँसेकाहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 34 हेडक्वार्टर कैलालीले जनाएको छ। कैलाली जिल्लाको भजनी नगरपालिकामा 5,000 बिगा क्षेत्रफलमा लगाइएको धान बाली बाढ़ीले नष्ट भएपछि किसानहरू चिन्तित भएका छन्। किसानहरूले उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
कैलालीको भजनी नगरपालिकामा बाढ़ीले धान बाली नष्ट हुँदा किसानलाई खाद्य संकट हुन्छ कि भन्ने चिन्ता थपेको छ। भजनी नगरपालिका वडा नम्बर 8 का गोपीराम चौधरी।
म बहिए कारण त 2.5 बिघा पूर्ण रूपमा डुबानको एक छोर डाँठे नै सब सर्गिला गाह्रै भएका गर्दै।
बाढ़ीले डुबान हुँदा गोडचौराका धर्मराज तिमिलसेनाको पनि 1 बिघा क्षेत्रफलमा लगाएको धान बाली पूर्ण रूपमा नष्ट भएको छ।
अब भोकमरी हुने जस्तो समस्या छ। घर खेती गरेर अब घर खर्च चलाउँथे, अब जान पाएपछि इन्डियातिर केही अलिक कमाएर गर्न सकिन्छ भनेको थियो, होइन भनेपछि त केही छैन।
वडा नम्बर 3 का शत्रुधन चौधरीको 5 कट्ठा क्षेत्रफलमा लगाएको धान खेती पनि बाढ़ीले पूर्ण रूपमा नष्ट गरेको छ। खेतमा लगाएको धान बाली नष्ट हुँदा खाद्य संकट हुन्छ कि भन्नेमा उहाँ चिन्तित हुनुहुन्छ।
2 कट्ठा मात्रै बस्यो, के गर्ने अब त्यसैले अब जेनतेन भ्याउनु पर्ला, के गर्नु त।
किसानले खेतमा लगाएको धान बाली डुबानमा परेर नष्ट हुँदा किसानहरूका लागि नगरपालिकाले के गरिरहेको छ त? भजरी नगरपालिकाका कृषि शाखा प्रमुख कमल चौधरी।
सुरुमा त अब राहत निर्धार नै गर्ने हो, त्यसपछि कति पूर्ण रूपमा नोक्सानी भएको, कति आंशिक भएको, धान बालीहरू नष्ट भएको छन्, ती तथ्याङ्कहरू संकलन गरिसकेपछि व्यवस्थापनको लागि चाहिँ हामीले अगाडि बढाउने।
डुबानका कारण धान बाली नष्ट भएका किसानको लगत संकलन गरी नगरपालिकाले राहतको व्यवस्था गर्दा किसानलाई केही मात्रामा भए पनि राहत हुने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। दैलेखको 8-20 नगरपालिका, 5 घट्टे खोला दुल्लु नगरपालिका, 3 बोट खोला र गुराँस गाउँपालिका 1 सेतो भीरमा अविरल वर्षापछिको पहिरोले राजमार्ग अवरूद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अवरोध खुलाउने प्रयास गरिरहेको छ। त्यस्तै बाजुराको गौमूल गाउँपालिका 2 बुढी गंगा नदीमा गैराती आएको बाढ़ीले मल्लो दुगुन अझे टुटकी जोड्ने 2 झोलुङ्गे पुल बगाउनु का साथै 20 घर जोखिममा परेका छन्। निर्वाचन आयोगले मतदाताहरूको विवरण नेपाल सरकार बाहेक अन्यलाई उपलब्ध गराउन नसकिने जनाएको छ। आयोगले हिजो एक विज्ञप्ति जारी गरी मतदाताको नाम, थर, ठेगाना र फोटो नेपाल सरकारबाट प्रयोजन खुलाई माग भई आएमा सोही प्रयोजनका लागि नेपाल सरकारलाई उपलब्ध गराउन सकिने तर अन्य निकायलाई उपलब्ध गराउन नसकिने जानकारी गराएको हो। काठमाण्डुको गोंगबु हत्याकाण्डका अभियुक्त कल्पना मुडवरी पौडेललाई महानगरीय प्रहरी परिसर काठमाण्डुले हिजो सार्वजनिक गरेको छ। यही साउन 25 गते टोखा नगरपालिका वडा नम्बर 10 सब भेटिएपछि नेपाल प्रहरी अभियुक्त पत्ता लगाउन सक्रिय रहेको थियो। अभियुक्त पौडेलले आफूमाथि यौन हिंसा भएको भन्दै रोल्पाका 45 कृष्ण बहादुर बोहराको हत्या गरेको प्रहरी समक्ष स्वीकारेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। ओखलढुङ्गाका बेरोजगार युवा व्यावसायिक सिप सिकेर स्वरोजगार बन्न थालेका छन्। स्थानीय सरकारले गाउँघरमै सिपमूलक तालिम सञ्चालन गरेपछि स्वरोजगार बनेका युवा विदेश जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै खुशी भएका छन्। ओखलढुङ्गाबाट संवाददाता पूर्ण प्रसाद नेउपानेको यो रिपोर्ट।
तालिम सिकेर इलेक्ट्रोनिक सम्बन्धी नै काम गरिरहेको छु, व्यावसायिक सिप सिक्नाले मेरो लागि चाहिँ धेरै राम्रो भइराखेको छ।
सिप सिकेर स्वरोजगार बन्नुभएका मानव भन्ज्याङका युवा बेगराज राई, वास्तवमा सिपले मानिसलाई सफल बनाउँछ। हातमा सिप नहुनेहरू, अरूको भर परेका र सिप भएकाहरू स्वरोजगार बनेर आफू र परिवारका सबै चाहना पूरा गर्ने गरेका थुप्रै उदाहरण छन्। ओखलढुङ्गाका कतिपय युवाले आफ्नो सिपलाई जीविकोपार्जनमा मात्रै जोडेका छैनन्, अरू युवालाई रोजगारी पनि दिएका छन्। स्थानीय गीता नेपाल
गर्दै लाँदा राम्रै भयो, त्यो पछि त अहिले त धेरै खुसी लाग्छ। मैले कम्तीमा अहिलेसम्म 50 जतिलाई चाहिँ ट्रेनिङ दिएँ होला, भाडा तिर्न, बच्चा पढाउन, खान, अब यहीबाट त पुगेको छ नि।
युवालाई दक्ष बनाउन सरकारले क्षमता विकासका कार्यक्रम चलाइरहेको छ। स्थानीय सरकारले गाउँघरमै स्वरोजगारको अभियान चलाउँदै दक्ष युवा शक्ति उत्पादन र व्यवसाय प्रवर्धनमा जोड दिइरहेका छन्। सुनकुसी गाउँपालिका वडा नम्बर 9 का अध्यक्ष झनक कुमार कार्की।
बेरोजगार युवाहरूलाई युक्त
गरेर व्यवसायिक बनाउनु लागि हामीले व्यावसायिक तथा सिप विकास तालिम केन्द्र लगायतका निकायसँग समन्वय गरेर सिपमूलक तालिमहरू सञ्चालन गरेका छौँ।
व्यावसायिक तथा सिप विकास तालिम केन्द्र ओखलढुङ्गाबाट वर्षेनी कम्प्युटर तालिम, विद्युत जडान, केश श्रृङ्गार, कटाई सिलाई, इलेक्ट्रोनिक्स मर्मत र सिकर्मी गरी छ प्रकारका तालिमहरू सञ्चालन भइरहेका छन्। सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाका सयौं युवा यी कार्यक्रममा सहभागी हुन्छन्। व्यावसायिक तथा सिप विकास तालिम केन्द्र ओखलढुङ्गाका प्रमुख भीषम राई:
हाम्रो गत आवमा चाहिँ 136 जनाले चाहिँ सिप सिक्नुभयो। यो आवमा हामी 7 नियमित तालिम सञ्चालन गर्दैछौँ।
सिप नभएकै कारण बेरोजगार बनेर बसेकाहरूका लागि सिप सिकेर स्वरोजगार र सफल भएका उदाहरण प्रेरणादायी छन्। अझ व्यावहारिक र वैज्ञानिक सिपसँगै व्यवसाय गर्ने युवालाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने कार्यक्रम सरकारले ल्याउन सके कोरोनाको कहरका कारण गाउँ फर्किएका युवालाई रोजगारीमा जोडिन सजिलो हुने थियो। पूर्णप्रसाद न्यौपाने, रेडियो नेपाल, ओखलढुङ्गा।
सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका व्यक्तिहरूको परिचय पत्र नवीकरण गर्ने सम्बन्धी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको अत्यन्त जरुरी सूचना।
हाल सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपनमुख आदिवासी जनजाति तथा बालबालिकाहरूले चालू आर्थिक वर्ष 2077-78 पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि यही 2077 साल श्रावण मसान्तभित्र तोकिएको फारम भरि सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा आफै उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्नुहुन अनुरोध छ।
2077 श्रावण मसान्तभित्र परिचय पत्र नवीकरण नगर्ने लाभग्राहीहरू चालू आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नहुने हुँदा समयमा नै आफ्नो परिचय पत्र नवीकरण गरी आफूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको सुनिश्चितता गर्न हुन सम्बद्ध सबैमा यो सूचना गरिएको छ।
सेभ द चिल्ड्रेनको सहयोगमा जारी सूचना।
अब अन्तर्राष्ट्रिय समाचार। न्यूजील्याण्डमा 120 दिनपछि 4 कोरोना संक्रमण देखिएको छ। 4 कोरोना पुष्टि भएपछि न्यूजील्याण्डका ठूला शहरमा पुनः लकडाउन गरिएको छ। मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ भने ठूला जमघट र व्यापार व्यवसायहरू बन्द गरिएका छन्। न्यूजील्याण्डमा कोरोना भाइरसको संक्रमण शुरू भएपछि हालसम्म 1,220 संक्रमित र 22 मृत्यु भएको छ। युरोपेली मुलुक फ्रान्समा गत 24 घण्टामा संक्रमितको संख्या अघिल्लो दिनभन्दा 2 बढेपछि फ्रान्सेली प्रधानमन्त्री जान कास्ट्रेक्सले विगत 2 कोरोनालाई लिएर देश विपरीत दिशामा अघि बढ़िरहेको चेतावनी दिनुभएको छ। गत सोमबारदेखि फ्रान्समा 1,397 नयाँ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। फ्रान्सेली सरकारले 5,000 जना भन्दा बढ़ीको सभा सम्मेलनलाई आगामी अक्टोबर 30 प्रतिबन्ध गरेको छ। यसैबीच बेलायतमा हिजो एक दिनमै 1,148 नयाँ संक्रमित फेला परेका छन्। यो गत जुलाई 21 सबैभन्दा बढ़ी संक्रमितको संख्या रहेको जनाइएको छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण अत्यधिक संक्रमित देश अमेरिकामा गत 24 घण्टामा थप 52,234 जनामा नयाँ संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या 1,358 पुगेको छ। यो सँगै अमेरिकामा हालसम्म कुल 53,00,000 भन्दा बढ़ीमा संक्रमण पुष्टि भइसकेको छ। ब्राजिलमा 24 घण्टामा 54,923 जनामा संक्रमण पुष्टि भएको छ भने 1,242 जनाको मृत्यु भएको छ। ब्राजिलमा हालसम्म कुल 31,00,000 भन्दा बढ़ीमा कोरोना संक्रमण देखिएको छ। गत 24 घण्टामा छिमेकी मुलुक भारतमा थप 61,252 जनामा कोरोना संक्रमण देखिएको छ भने 835 जनाको मृत्यु भएको छ। हालसम्म भारतमा कुल 23,00,000 भन्दा बढ़ीमा संक्रमण देखिएको छ। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या 2 भन्दा बढ़ी नागेको छ। संक्रमितका कारण मृत्यु हुनेको संख्या 7,44,000 भन्दा बढ़ी पुगेको छ। अहिलेसम्म 1,34,00,000 भन्दा बढ़ी संक्रमित निको भई घर फर्किसकेका छन्। रूसले कोरोना भाइरस विरूद्ध स्थायी प्रतिरक्षा सहितको खोप विकास गरेको दावी गरेको छ। रूसका राष्ट्रपति भ्लादिमिर पुचिनले कोरोना भाइरस विरूद्धको नयाँ खोप परीक्षणका क्रममा प्रभावकारी देखिएको र सो खोप आफ्ना छोरीले पनि लगाएको बताउनु भएको छ। राष्ट्रपति पुटिनले कोरोना विरूद्धको खोप 2 मान्छेमा नै परीक्षण गरिएको र यो खोपले सबै मापदण्ड पूरा गरेको पनि बताउनु भएको छ। अब आर्थिक समाचार।
नेपाल र बंगलादेश बीच सौविध्य व्यापार सम्झौता गर्ने सम्बन्धी तयारी शुरू भएको छ। नेपाल र बंगलादेशमा उत्पादित सामग्रीहरूको एक अर्का देशमा सहज निर्यात सुविधाका लागि दुवै देशले सौविध्य व्यापार सम्झौता गर्नका लागि तयारी अघि बढ़ाएका हुन्। त्यसका लागि यही साउन 32 गते दुवै देशका सचिव स्तरीय बैठकको आयोजना गरिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। नेपालले सौविध्य व्यापारका लागि चिया, अदुवा, अम्लिसो, दुग्धजन्य पदार्थ, अलैची, धागो, कफी लगायतका विभिन्न 20 वस्तुहरूमा बंगलादेश निर्यातका लागि शून्य भन्सार सुविधा प्राप्त गर्नुपर्ने प्रस्ताव गरेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो। उद्योग मन्त्रालयले नेपालको उद्योगमा प्रयोग गरिने विदेशी प्राविधिक ल्याउने सम्बन्धी मापदण्ड जारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री स्तरीय निर्णयबाट जारी भएको मापदण्ड बमोजिम उद्योगको मर्मत गर्न, प्रविधि परिवर्तन गर्न नेपालीले गर्न नसक्ने अवस्थामा विदेशी प्राविधिक ल्याउनका लागि त्यस्तो मापदण्ड जारी गरिएको हो। त्यसका लागि उद्योगहरूले उद्योग विभागमा निवेदन दिनुपर्ने र सीमा नाका तोकेर अनुमति दिने र छोटो अवधिको लागि मात्र अनुमति दिने व्यवस्था रहेको उद्योग सचिव चन्द्र कुमार घिमिरेले जानकारी दिनुभयो। यसरी विदेशी प्राविधिक ल्याउँदा 72 भित्र प्राप्त गरेको PCR रिपोर्ट लिएर तोकिएको नाका प्रयोग गरी नेपालको क्वारेन्टाइनमा बसेर मात्रै उद्योगहरूमा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको पनि सचिव घिमिरेले जानकारी दिनुभयो। सोमबार उच्च अंकले बढ़ेको शेयर बजार मंगलबार फेरि घटेको छ। मंगलबार नेप्से परिसूचक 6.61 अंकले घटेर 1423 बिन्दुमा झरेको छ। यस दिन कारोबारमा आएका 12 उपसमूह मध्ये 11 उपसमूहका सूचक नकारात्मक देखिएका छन् भने म्युचुअल फण्ड उपसमूहको सूचक मात्र सकारात्मक भएको छ। मंगलबार 190 कम्पनीहरूका 36,30,000 किता शेयरहरू 1,27,00,00,000 रुपियाँमा किनबेच भएका छन्, जसमा 40 कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने 105 कम्पनीको शेयर मूल्य घटेको छ। मंगलबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै 4 करोड़ रुपियाँ बराबरको शेयरको कारोबार भएको छ। सुनको भाव मंगलबार पनि घटेको छ। साउन 27 गते मंगलबार सुनको भाव तोलामा 800 रुपियाँले घटेको हो। नेपाल सुनचानी व्यवसायी महासंघका अनुसार यस दिन छापाबाल सुन प्रति तोला 1,01,600 रुपियाँ र तेजाबी सुन प्रति तोला 1,01,100 रुपियाँमा कारोबार भएको छ। चाँदीको भाव भने मंगलबार पुनः वृद्धि भएको छ। यस दिन चाँदी तोलामा 40 रुपियाँले बढेर प्रति तोला 1,435 रुपियाँमा कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालमा कोरोना भाइरसको महामारी बढ्दै गएपछि आसन्न टोकियो ओलम्पिकको तयारीमा रहेको कराँतेको प्रशिक्षण तत्कालका लागि स्थगित हुने भएको छ। कराँतेका प्रशिक्षक दीपक श्रेष्ठले विज्ञप्ति निकाल्दै खेलकुद क्षेत्रका व्यक्तिलाई पनि कोरोना देखिएपछि हालका लागि प्रशिक्षण रोक्नुपर्ने अवस्था आएको बताएका छन्। अहिलेको अवस्थामा खेल क्षेत्र मात्र नभई सबै नागरिक सचेत हुनुपर्ने अवस्थाले गर्दा नेपाल सरकारको निर्देशनलाई समेत पालना गर्दै सातो बाटो कराँते एकाडेमीमा प्रशिक्षणरत रहेका कराँते खेलाड़ीको प्रशिक्षण मंगलबारबाट बन्द गर्ने बताइएको छ। कराँतेको राष्ट्रिय खेलकुद परिषदको स्वीकृतिमा असार 7 गतिबाट प्रशिक्षण शुरू गरेका थिए। टोकियो ओलम्पिक छनौटको तयारीमा तेह्रौं दक्षिण एसियाली खेलकुद शाखमा स्वर्ण पदक विजेता नवीन रसाइली र अनु अधिकारीले सातो बाटो स्थित कराँते प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिइरहेका थिए। कराँते खेलाड़ी अनु अधिकारीले पनि बढ़दो संक्रमणकै कारण मंगलबारको प्रशिक्षण समेत स्थगित भएको बताइन्। उनले अल्टरनेटिभ रूपमा साताको 4 प्रशिक्षण हुँदै आए पनि मंगलबारदेखि नै स्थगित भएको बताइन्। फिफा विश्वकप छनौट र एसियन कप छनौटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टीमका थप 24 खेलाड़ीको कोरोना परीक्षण गरिएको छ। लगनखेली स्थित पाटन अस्पतालमा मंगलबार थप 24 खेलाड़ीको कोरोना परीक्षण गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। यससँगै प्रशिक्षणमा सहभागिता जनाउने कुल 35 खेलाड़ीको कोरोना परीक्षण गरिएको छ। यसअघि एन्फाले सोमबार 11 खेलाड़ी सहित एक फिजियो, एक प्रशिक्षक र एन्फा होस्टेलका 12 स्टाफ गरी 25 कोरोना परीक्षण गरेको थियो। त्यस्तै एन्फाले मंगलबार 6 अफिसियलको पनि कोरोना परीक्षण गरिएको जनाएको छ। विश्वकप छनौटका लागि एन्फाले राष्ट्रिय फुटबल टीमको प्रशिक्षण भदौ 1 गतेबाट शुरू गर्ने तयारी गरेको छ, जसको लागि एन्फाले खेलाड़ीको कोरोना परीक्षण गरेको हो। फिफा विश्वकप 2022 छनौट अन्तर्गत आगामी दिनमा नेपालले 3 होम खेल खेल्दैछ। दशरथ रंगशालामा हुने 3 खेल असोज र कार्तिकमा आयोजना हुनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। मनसुनी न्यूनचापीय रेखा हाल पश्चिम नेपाल नजिक दक्षिणतर्फ रहेकाले हाल देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज देशभर सामान्य बदली रहेको स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुनुका साथै गण्डकी प्रदेश, प्रदेश 5, सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश 1, प्रदेश 2, कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 32.6 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:33 भयो भने सूर्यास्त भरे साँझ 6:45 हुनेछ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। कोरोना संक्रमण बढ़दै गएपछि 50% कर्मचारीबाट कार्य सम्पादनको व्यवस्था मिलाउने सरकारको निर्णय। 200 भन्दा बढ़ी सक्रिय संक्रमित रहेका सबै जिल्ला तथा काठमाडौँ उपत्यकाभित्रका कार्यालयहरूमा विद्युतीय माध्यमबाट गर्न सकिने बाहेकका सेवा स्थगित गरिने। काठमाडौँ उपत्यकामा हिजो एकै दिन 134 जनामा कोरोना संक्रमण पुष्टि। कोरोना संक्रमणपछि लक्षण देखा नपरेको अवस्थामा घरमै सावधानी अप्नाएर बस्न स्वास्थ्य मन्त्रालयको आग्रह। नेपाली कांग्रेसका 12 केन्द्रीय सदस्यद्वारा पार्टी सभापतिले गर्नुभएको विभाग गठनप्रति असहमति। न्यूजील्याण्डमा कोरोना संक्रमण अन्त्य भएको 120 दिनपछि फेरि 4 जनामा संक्रमण पुष्टि। र कोरोना भाइरस विरूद्ध स्थायी प्रतिरक्षा सहितको खोप विकास गरेको रूसको दावी। बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। हौस् त नमस्ते।